समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, आज फेरि शनिबारको यो बिहानीमा केही पृथक विषयवस्तुमाथिको सम्वादका क्रममा हामी उपस्थित भएका छौं। सर्वप्रथम माघे संक्रान्ति पर्व मनाउने समस्त महानुभावमा हामी पनि हार्दिक शुभकामना व्यक्त गर्दछौ। कोविड संक्रमणको दर फेरि तेस्रो लहरतर्फ उन्मुख भइरहँदा चाडबाडका बेला विशेष सावधानी अपनाउन हामी हार्दिक अनुरोध पनि गर्दछौ। अन्तर्सम्वादमा आज हामी नेपाली चलचित्र क्षेत्रको अतीत, वर्तमान र चुनौतीपूर्ण भविष्यको चर्चा गर्छौं। नेपालमा चलचित्र क्षेत्रको उत्पादन, वितरण र प्रदर्शनलाई व्यवस्थित गर्न दुई दशकभन्दा अघि स्थापित चलचित्र विकास बोर्डले यस क्षेत्रको विकास र व्यवसाय प्रवर्धनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्दै कलाकार र प्राविधिकको उत्थानमा समर्पित रहँदै आएको छ र विशेष गरी कोविडका कारण फैलिएको समग्र चलचित्र उद्योगलाई कसरी पुनस्थापना गर्ने भन्ने चुनौतीको सामना पनि गरिरहेको छ। चलचित्र उद्योगको विगत, वर्तमान र भावी परिदृश्यबारे कुराकानी गर्न आजको अन्तर्सम्वादको यो शनिबार सरीय श्रृंखलामा हामी चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष एवं सुपरिचित चलचित्र निर्देशक दयाराम दाहालसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। दयारामजी नमस्कार, स्वागत छ रेडियो नेपालमा। अब यो चाडबाडको बिहानै समय दिनुभयो, धेरै धन्यवाद छ। विशेष गरी शनिबारको यो अंकमा हामी चलचित्र क्षेत्र जो विगतमा निकै एउटा कठिन पृष्ठभूमिबाट एउटा सहजतातर्फ उन्मुख भइरहँदा फेरि कोविडका कारण नेपालमा मात्र नभएर विश्वभरि नै चलचित्र उद्योगले एउटा चुनौतीको सामना गरिरहेको छ, यी लगायतका विषयमा कुराकानी गर्नेछौ। सबभन्दा पहिले दयारामजी, होइन, अलिकति अतीतलाई त फर्केर हेर्नै पर्यो कुनै पनि क्षेत्रको। हामी आमा नेपाली चलचित्रबाट शुरू भएको यो अभियान अहिले आजको दिनमा आइपुग्दाखेरि जुन रूपबाट परिष्कृत हुँदै गइरहेको छ, यसको अतीतलाई कसरी केलाउन सकिन्छ र वर्तमानको यो अवस्था र अतीतलाई कसरी तुलना गर्न सकिएला, यहीँबाट कुराकानी शुरू गरौं।
होइन, सबैभन्दा पहिला त नेपाली चलचित्र उद्योगको शुरूआतमा एकदम संक्रमणकालीन अवस्थाबाट भएको हो, किनभने प्राविधिक रूपमा हामी धेरै कमजोर अवस्थामा रहँदा रहँदै पनि तत्कालीन अवस्थामा हाम्रा अग्रजहरूले नेपाली चलचित्र नेपालमा नेपाली चलचित्र बन्नुपर्छ भनेर जुन प्रयास गरेर नेपाली चलचित्रको निर्माण सुरुवात गर्नुभयो, त्यो नै एउटा ठुलो उपलब्धि मान्नुपर्छ। र समय क्रम अनुसार एउटा अपग्रेडेसनको हिसाबमा त हामी भर्खर 65-66 सालतिर मात्र आइपुगेका हौ, किनभने प्राविधिक रूपमा, तर जुन प्रकारको बलले, मुस्किलले, मान्छेहरूले मेहनत गरेर चलचित्र उद्योगको एउटा स्टार्टसलाई, स्टार्डमलाई यहाँसम्म ल्याइ पुर्याएका छन् इतिहासदेखि वर्तमानसम्म, त्यो साह्रै नै गर्व गर्न लायक छ र साह्रै संक्रमणपूर्ण र चुनौतीपूर्ण पनि छ। यसको अर्थ के यो होइन कि हामी अब अहिले संसारमा बढ्ने चलचित्रहरूको प्रतिस्पर्धाबाट बाहिर छौँ, बाहिर भयौँ, अहिले हामीलाई प्रतिस्पर्धा, हामीले प्रतिस्पर्धाको एउटा स्टेपमा पुर्याइसकेका थियौँ नेपाली चलचित्रलाई, तर दुर्भाग्य हामीलाई बेला बेलामा विभिन्न प्रकारका प्राकृतिक विपत्तिहरूले हामीलाई चाहिँ लखेट्दै आयो। तैपनि चलचित्र उद्योग पछि हटेको अवस्था छैन, किनभने कहिले भूकम्पले, कहिले पानी पहिरोले, कहिले अब यो कोरोना महामारीले त यसपालि 2 वर्षदेखि एक प्रकारको नराम्रो प्रभाव छोडिरहेको छ। यसको मतलब यो होइन कि हाम्रो मेहनत त्यसै खेर गएको छैन, केही समयलाई हामी अलिकति हलमलिएका छौँ, तर पनि मलाई लाग्छ नेपाली चलचित्र निर्माणमा जुन प्रकारका सृजकहरू, स्रष्टाहरूले एउटा आफ्नो जीवन समर्पण, आफ्नो लगानी समर्पण, आफ्नो सृजनालाई समर्पण गरिरहेका छन्, त्यसले पक्कै नै एउटा उचाइमा नेपाली चलचित्र पुग्नेछ। र प्राविधिक रूपमा आजको स्थितिमा आइपुग्दा हामी केही हिडन कन्टेन्टहरू, हिडन क्यारेक्टरहरू खोज्ने अवस्थामा आइपुगेका छौँ। चलचित्र समाजका त्यस्ता लुकेका कथाहरू, लुकेका पात्रहरूलाई, लुकेका चरित्रहरूलाई पनि ल्याउन सक्ने अवस्थामा आइपुगेका छौँ। र एक हिसाबले भन्ने हो भने प्रविधिले हामीलाई एउटा एक्सपेरिमेन्ट गर्न सक्ने अवस्थामा पनि पुर्याएको छ। र मलाई के लाग्छ भने अहिलेको जुन प्रकारको प्राविधिक रूपमा विकास भएको छ नेपाली चलचित्रमा पनि, र एउटा सोचमा पनि जुन प्रकारको परिवर्तन आउँदैछ, भनौँ न, रूपमा आइसकेको नभनौँ, आइरहेको छ, जुन प्रकारको सोचमा पनि, क्रिएसनमा पनि जुन प्रकारको परिवर्तन आइरहेको छ, यसले पक्कै पनि आगामी केही वर्षमा अथवा आगामी एक दशकभित्रमा नेपाली चलचित्रको एउटा अन्तर्राष्ट्रिय उपस्थितिलाई पनि राम्रो स्थापित गर्छ जस्तो मलाई लाग्छ। अब मुख्य कुरा चाहिँ के छ भने सबैलाई सबैभन्दा पहिला हामीमाथि के चुनौती छ भने यी अब प्राकृतिक विपत्तिका चुनौती त छँदै नै छन्। त्यो सँगसँगै हामीले लोकल रूपमा डोमेस्टिक रूपमा भनौँ न हामीले आफ्नो आन्तरिक बजारभित्र पनि हाम्रो नेपाली चलचित्रको समग्र रूपमा पहिचान स्थापित गर्न सकेका छैनौँ। त्यो पहिचान स्थापित गर्न पनि काम गर्नुपर्नेछ भन्ने मलाई लाग्दछ।
अब चलचित्रको उत्पादन होइन यसको प्रदर्शन वितरण लगायतका यावत विषयहरूलाई अलिक समन्वयात्मक हिसाबले लैजान सकियोस् व्यवस्थित हुन सकियोस् भनेर जसरी चलचित्र विकास बोर्डको गठन भयो दुई दशकभन्दा अगाडि नै अहिले यसको नेतृत्व यहाँले लिइरहनु भएको छ के देख्नुहुन्छ जस्तो कतिको आबद्धता बढ़ाउन सकेका छौं कतिको गतिविधिहरू बढ़ाउन सकेका छौं कतिको प्रोत्साहित गर्न सकेका छौं नीति नियम कतिको स्पष्ट छन् अथवा कतिको परिमार्जनको जरुरी छ बोर्डको भूमिका बारे अलिकति प्रश्न पारि पाउन।
सबैभन्दा पहिला चाहिँ के छ भने हामीले कामरोस्ने कुरालाई सुरु गर्नुपर्छ भने चलचित्र विकास बोर्ड आज पर्यन्त पनि 2026 सालमा राजा महेन्द्रले ल्याएको चलचित्र ऐनलाई टेकेर एउटा नियमावलीको आधारमा गठन भएको छ चलचित्र विकास बोर्ड। चलचित्र ऐन जुन चलचित्र विधेयक भनेर हामीले चलचित्र विधेयक जुन ड्राफ्ट गरेका छौँ त्यो चाहिँ एउटा उत्कृष्ट ऐनको रूपमा छ जुन चलचित्र विकास बोर्डलाई स्वायत्त गर्नेदेखि लिएर अहिलेको डिजिटल प्रविधिलाई सुत समेत ऐनले आत्मसात गर्ने हिसाबले चलचित्रको क्रिएटिभ पर्सनलाई अगाडि ल्याउने हिसाबले जुन ऐन ड्राफ्ट भएको छ त्यो ऐन चाहिँ सबै पक्षसँगको व्यापक छलफलपछि अहिले संचार मन्त्रालय हुँदै अर्थ मन्त्रालयबाट पनि सैद्धान्तिक सहमति भएर संसारमा आइसकेको छ। अब कानूनमा गएर फर्केर आएपछि यो पार्लियामेन्टमा गएर पास हुनुपर्ने अवस्था छ। मलाई लाग्छ चलचित्र विधेयकमा कसैको बिल पनि विमति छैन र विमति हुनुपर्ने जरुरी पनि छैन किनभने चलचित्र कर्मी सबै राजनीतिक दलका हुन् हामी सबै राजनीतिक दलका हौँ हामी कुनै एक पक्षीय मान्छे पनि होइनौँ। त्यो कारणले गर्दा मलाई के लाग्छ भने चलचित्र निर्माण प्रदर्शन र वितरण मुख्य रूपमा यो तीनटा बीचको एउटा अन्तर सम्बन्ध र तीनटा बीचको एकले अर्कालाई गर्ने रेस्पेक्ट सम्मान र समान व्यवहारले नै चलचित्र उद्योग अगाडि आउँछ जस्तो लाग्छ। र कदा कदा प्रदर्शनले प्रदर्शकले निर्मातालाई चाहिँ अलिकति डोमिनेसन गर्यो कहीँ चाहिँ अब निर्माताले वितरकलाई डोमिनेसन गर्यो भन्ने प्रकारका कुराहरू पनि यता कदा सुनिन्छ। तर चलचित्र विकास बोर्डले हामीले सगभर समन्वयात्मक भूमिकामा ल्याउन खोजिरहेका छौँ। एक हिसाबले भन्ने हो भने यता कदा हामीलाई विदेशी सिनेमाहरूले पनि डोमिनेट गरे भन्ने हिसाबका कुराहरू सुनिन्छ। तर पनि अब आजको वर्ल्ड ट्रेडको उसमा चाहिँ नेपालले पनि सहभागिता जनाएको अवस्थामा विश्व प्रतिस्पर्धाबाट हामी कुनै पक्षलाई चाहिँ प्रतिबन्ध लगाएर अथवा कुनै पक्षलाई तिरस्कार गरेर अगाडि बढ्न सक्दैनौँ। र मुख्य रूपमा हाम्रो सामु चुनौती भनेको दक्ष जनशक्तिको उत्पादन र तिनको परिचालन हो र त्यसको लागि चलचित्र विकास बोर्डले विभिन्न कार्यक्रमहरू लिएर आएको छ। हामीले विगतदेखि नै ती कार्यक्रमहरूलाई निरन्तर रूपमा अगाडि ल्याइरहेका छौँ। स्किल डेभलपमेन्टका कार्यक्रमहरू होइन कार्यशाला गोष्ठीहरू लगायत अहिले हामीले चलचित्र विकास बोर्ड मार्फत स्टोरी ब्याङ्कको कार्यक्रम पनि लिएर आएको छ। त्यो चाहिँ किन लिएर आएको भने जो रिसर्चरहरू छन् जसले कथाहरू खोजी गर्छन् जसले महिनौ लगाएर ठाउँ ठाउँ पुगेर त्यहाँका मौलिकताहरूलाई चाहिँ उतारेर ल्याउँछन् खोजेर ल्याउँछन् मौलिक संस्कृति सामाजिक सद्भाव सामाजिक बनावट भौगोलिक बनावट यावतका कथाहरू छन् हाम्रा गाउँ गाउँमा दूर दराजमा यस्ता धेरै कथाहरू लुकेका छन् त्यस्ता कथाहरूको उत्खनन भइरहेको छैन र हामी काठमाडौँ केन्द्रित भएर सिनेमाका कथाहरूलाई एउटा आम अब विशेष गरी इन्डियन सिनेमा र अङ्ग्रेजी सिनेमाको प्रभाव र त्यसको चाहिँ पहुँचलाई हेरेर चाहिँ चलचित्र बनाइरहेको अवस्था छ र त्यो अवस्थाबाट नेपाली चलचित्रलाई पूर्ण रूपमा मुक्त गरेपछि हाम्रो आफ्नो एउटा स्पेसल आइडेन्टिटी इस्ट्याब्लिस हुन सक्छ भन्ने उद्देश्यले स्टोरी ब्याङ्क भन्ने कार्यक्रम हामीले लिएर आएका हौँ। त्यसै गरी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा जाने फिल्महरूलाई पनि नेपाल चलचित्र विकास बोर्डले नेपाल सरकारको तर्फबाट चाहिँ आर्थिक सहयोग गर्ने लगायतका यावत कार्यक्रमहरू छन्। त्यसले गर्दाखेरि चलचित्र क्षेत्रको लागि मलाई के लागिरहेको छ भने जस्तो अहिले संचार मन्त्रालयमा सचिवज्यू हुनुहुन्छ जो वैकुण्ठ हरियालजी हुनुहुन्छ उहाँ एकदमै यो विषयमा धेरै पारङ्गत हुनुहुन्छ। उहाँले मलाई लाग्छ चलचित्रका यावत कुराहरूमा उहाँलाई जानकारी छ। उहाँ अर्थ मन्त्रालय हुँदादेखि नै उहाँले नजिकबाट यसलाई हेरिरहनु भएको र विभिन्न समयमा चलचित्र क्षेत्रको लागि बजेट पनि विनियोजन गरिरहनु भएको छ। त्यसले गर्दाखेरि हामीलाई अहिले ती सबै कार्यक्रमहरूलाई इस्टाब्लिस गर्न एउटा एउटा अवसर पनि प्राप्त छ र एउटा सहयोग पनि प्राप्त छ र मलाई लाग्छ आम चलचित्र कर्मीले यस्ता कार्यक्रमहरूमा इन्भल्भ भएर साँच्चै नै क्रिएटिभ काम गरेर, जस्तो अब हामी कतिपय कुरा काम चाहिँ के गर्छौँ भने टार्न धारा टार्नलाई, फलान काम गरी जहाँ रिसर्च गरेर आए भनेर 15 दिन हराएर फर्केर आउनु, तर रियल्ली फिल्डमा गएर मेहनत गरेर हाम्रा ती मौलिक कथाहरूको उत्खनन गरेर ल्याउनु भने नेपाली चलचित्र मलाई लाग्छ अन्तर्राष्ट्रिय बजारमा जसरी इरानी सिनेमाहरू, जसरी चाइनिज सिनेमाहरू, जसरी कोरियन सिनेमाहरूले, जसरी जापानिज सिनेमाहरूले एउटा आफ्नो छुट्टै पहिचान बनाएका छन् अन्तर्राष्ट्रिय प्लेटफर्ममा, नेपालको पनि एउटा आफ्नै प्रकारको चाहिँ स्टोरीको आफ्नै प्रकारको निर्माणको एउटा पहिचान इस्ट्याब्लिस हुन्छ र यसतिर चलचित्र बोर्डले विभिन्न कार्यक्रम मार्फत काम गरिरहेको छ र विशेष गरी दक्ष जनशक्ति उत्पादनको मामलामा स्कुल लेभलदेखि नै चलचित्रको पढाइ हुनुपर्छ भनेर हामीले मैले चाहिँ धेरै ठुलो लडाइँ नै लडेको हुँ र त्यसमा हामी कतिपय अवस्थामा सफल पनि भएका छौँ र 11 र 12 क्लासको कोर्समा चाहिँ सिनेमा सम्बन्धी पढाइ हुने चाहिँ पाठ्यक्रम विकास केन्द्रसँग हामीले पाठ्यक्रम पनि निर्माण गरेर त्यो स्वीकृत पनि गरिसकेका छौँ र यसै गरी 9 र 10 क्लासदेखि नै एउटा बेसिक ब्याकग्राउन्ड बनोस् सिनेमाको, एउटा सिनेमा कल्चर चाहिँ एउटा मान्छेको उसबाट चाहिँ एउटा सानो उमेरदेखि नै त्यो सिनेमाको चाहिँ एउटा प्रभाव परोस्, सिनेमाको संस्कृति विकास होस्, सिनेमा मनोरञ्जन मात्रै होइन यसको साहित्यिक पार्ट, यसको क्रिएटिभ पार्ट, यसको सृजनात्मक पक्ष लगायत यसको यसका यावत चाहिँ मतलब भनौँ न क्रिएटिभ पार्टहरूको बारेमा पनि मान्छेहरूमा बौद्धिक पार्टहरूमा पनि बौद्धिक बहस होस्, एउटा स्कुल लेभलबाटै बहस होस् भनेर त्यतातिर पनि हामीले ध्यान दिएका छौँ ताकि आम जनमानसमा पनि सिनेमा साक्षरता सम्बन्धी कार्यक्रमहरू अगाडि आउन् भनेर, त्यसको लागि चिल्ड्रेन फिल्म सोसाइटीको अवधारणा पनि लिएर आएको छु मैले, जुन बच्चाहरूको विषयमा बनेका सिनेमाहरूमा स्कुल स्कुलमा गएर हामीले एउटा प्रेजेन्टेसन दिएर बच्चाहरूलाई सिनेमा मात्रै हेर होइन, सिनेमा पनि वान अफ द प्रोफेसन हो, एउटा अहिले आजको वैज्ञानिक युगमा एउटा उत्कृष्ट प्रोफेसन हो, यसभित्र एउटा हल्का मनोरञ्जन मात्रै हुँदैन, यसभित्र क्रिएटिभ पार्टहरू धेरै हुन्छन्, यसमा जो चाहिँ एउटा बौद्धिक क्षमता युक्त व्यक्तिले, एउटा सृजनात्मक व्यक्तिले मात्र गर्न सक्छ, यसमा विज्ञान मिसिएको छ, साहित्य कला सङ्गीत मिसिएको छ, सबै कलाहरूको, जस्तो एउटा हामी इन्डिभिजुअल एउटा कला वास्तुकलाको विषय लियौँ भने त्यहाँ वास्तुकला मात्रै हुन्छ, ललित कलातिर गयौँ भने त्यहाँ ललित कला मात्र हुन्छ, तर चलचित्रभित्र ती सम्पूर्ण कलाहरूको कला हुन्छ, सम्पूर्ण कलाहरू हुन्छ, कलाहरू मिसिएको हुन्छ, सबै कलाहरूको पनि यो कला हो, यो मतलब एउटा विशेष ठुलो आर्ट हो, मतलब आर्टको विषयमा संसारमा यति ठुल्ठुला बहस भएका छन् हो, त्यही लेभलको एउटा बहसमा हामी पनि प्रवेश गरौँ भन्ने उद्देश्य चलचित्र विकास बोर्डको रहेको छ, त्यही अनुसारका कार्यक्रमहरूलाई पनि अगाडि ल्याएको छ।
यहाँले बारम्बार दक्ष जनशक्तिको विषयलाई अलिकति जोड दिए जस्तो लाग्यो, हिजोको दिनमा होइन नि एउटा फिल्म बनाउन हामी बम्बेसम्म पुग्नु पर्थ्यो, छिमेकी मित्र राष्ट्रसम्म प्राविधिकहरू उतैबाट आयात गर्नु पर्थ्यो, उतैबाट चाहिँ बोलाएर यहाँ काम लगाउने यो प्रवृत्ति चलिरहेको थियो, अहिले आजको दिनमा आइपुग्दाखेरि यद्यपि यो कोविडको कारणले विगत 1-2 वर्षको अवधिमा फिल्म क्षेत्र चाहिँ अलि नराम्रोसँग प्रभावित भएको छ, नेपाल मात्रै होइन हलिउड बलिउड सबै ठाउँमा चाहिँ यो असरहरू चाहिँ देखिएको छ, यसलाई छोडेर यदि हामी स्वावलम्बनको कुरा गर्ने हो भने आजको दिनमा त हामी एउटा कम्प्लिट एउटा प्रडक्शनको कामहरू होइन छायाङ्कनको, यसको सम्पादनको, यसका गीत संगीत आदिको सबै काम चाहिँ नेपालभित्रै गर्न सक्छौ नि होइन, अहिले पनि बाहिरको भर पर्नुपर्ने स्थिति छ,
एउटा फरक के छ भने हामीले इन्टरनेसनल फिल्म मेकरहरूलाई पनि भेटेका छौँ, इन्टरनेसनल फिल्म मेकरहरूले जो प्राविधिकहरूले अथवा डाइरेक्टरहरूले राइटरहरूले सिनेमेटोग्राफर एडिटर साउन्ड डिजाइनरहरूले अथवा त्यसका आर्ट डाइरेक्टरहरूदेखि लिएर व्यावत सेक्टरहरूका मान्छेहरूले जुन एउटा स्ट्यान्डर्डले काम गरेर त्यसको आउटपुट जसरी प्रजामा निकालेर त्यसलाई वर्ल्ड वाइड गर्छन् नि, हामीले टेक्निकल्ली प्राविधिक गुण जान्यौँ, बेसिकली हामीले जानौँ, एउटा अपरेटिङ गर्न सक्ने हामी अवस्थामा आइपुग्यौँ, तर त्यसको सृजनात्मक प्रयोग उन्नत प्रयोगको अवस्थामा आज पनि नेपाली प्राविधिकहरू छैनन्, केही मान्छेलाई छोड्ने हो भने केही मान्छेहरूले त्यो प्रयास गरिरहेको देखिन्छ होइन, अब त्यसमा समग्र टिम नै एउटा शिक्षित र दीक्षित हुनुपर्छ, अब त्यसले त्यो त्यसको सृजनात्मक प्राविधिक कुराहरूको सृजनात्मक पक्षलाई चाहिँ व्यापक प्रयोग गर्न सक्ने अवस्थामा पुर्याउनुपर्छ, त्यसको लागि दक्षता र समयअनुकूल अपग्रेडेसनको चाहिँ एकदम जरुरी छ, हामीले यही विषयमा बढी जोड दिएका हौँ, किनभने आज हामी कहाँ प्राविधिक छन्, कुनै दिन हामीले लाइटम्यान पनि बम्बईबाट ल्याएर सुटिङ गरेको अनुभव मलाई पनि छ. एउटा मेकअपमा एउटा साउन्ड रेकर्डिस्ट एउटा जुनियर टेक्निसियन पनि हामी कलकत्ता र बम्बईबाट लिएर आएर नेपाली चलचित्र सुटिङ गरेको एउटा त्यो अवस्था मैले भने त्यो एउटा संक्रमणकालीन अवस्थाबाट पनि हामी आयौँ. तर अब आज ती बेसिक कुराहरू त हामीले पुरा गर्यौँ. तर अन्तर्राष्ट्रिय हामीले यदि नेपालको सेरोफेरोलाई मात्र नेपाली हेरेर नेपाली चलचित्र बनाउने हो भने आजको कस्टिङको हिसाबले, आजको समयको लगातको हिसाबले, आजको मेहनतको हिसाबले कुनै पनि चलचित्र कर्मीले प्रतिफल प्राप्त गर्ने स्थिति छैन. त्यसले गर्दा हामी अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्नै पर्छ. अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्दा हामीले अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड इन्टरनेसनल स्ट्यान्डर्डको क्रिएटिभ पर्सपेक्टिभ त ल्याउनु पर्यो नि चलचित्रमा. त्यसको लागि अहिले जो प्राविधिकहरू काम गरिरहनु भएको छ, यहाँ हामी एकैदिन 20-25 सिनेमाको टोली पनि निकाल्न सक्ने अवस्थामा छौँ टाइमसँग. तर त्यो टोलीले प्राविधिक मतलब आफ्नो कर्मको जुन उन्नत प्रयोग चाहिँ चलचित्रमा थोरै कम मात्र देखिएको छ र त्यतातिर चाहिँ विशेष ध्यान दिनुपर्छ. भोलि मेरो ठाउँमा अर्को चलचित्र बोर्ड अध्यक्ष आए पनि अथवा जो एबिसिडी जो आए पनि बोर्डले स्किल डेभलपमेन्टका कार्यक्रम र पुराना टेक्निसियनहरूलाई अपग्रेडेसनका कार्यक्रमहरूमा चाहिँ अलिकति तीव्रताका साथ काम गर्न सक्छौँ. हामीले यो कार्यक्रम राखेका पनि छौँ यो वर्ष आर्थिक वर्षमा, तर कोभिडले गर्दा हामी त्यसरी फिल्डमा जान सकिरहेका छैनौँ. भिडभाड यो 1-1.5 महिना अलिकति सहज भएर हामीले कार्यक्रमको प्लानिङ गर्दा गर्दै फेरि कोभिडले हामीलाई एउटा बााउन्ड्रीभित्र फेरि ल्याइपुरेको छ, होइन एउटा साँगुरो घेराभित्र फेरि ल्याइपुरेको छ. तर मलाई के लाग्दैन भने यो सधैँ त रहँदैन होला नि त. हामी यसबाट मुक्त त हुन्छौँ. त्यो भएपछि हामीले यसलाई चाहिँ अभियानका रूपमा लैजानुपर्छ र सिनेमा साक्षरताको कार्यक्रमलाई गाउँ गाउँमा अभियानका साथ लैजानुपर्छ. आज पनि नेपाली जनसङ्ख्याको झन्डै 49% जनसङ्ख्याले नेपाली चलचित्र कर्मलाई चिन्दैन, राष्ट्रिय चलचित्र कर्मलाई चिन्दैन, राष्ट्रिय चलचित्र कर्मीलाई चिन्दैन. किनभने हामीले त्यो भूगोललाई छोडेको छौँ, त्यहाँको संस्कृतिलाई छोडेको छौँ, त्यहाँको भाषा, त्यहाँको वेशभूषा, त्यहाँको रहनसहन, त्यहाँको जीवन पद्धति, त्यहाँको सांस्कृतिक सामाजिक सद्भावलाई हामीले चलचित्रमा ल्याउन सकेका छैनौँ. मैले यो कुरा भनिरहेको छु, चलचित्र झन्डै महेन्द्र राजमार्गभन्दा तल्लो पूर्व पश्चिम राजमार्गको तल्लो बेल्टमा जुन हाम्रा तराईका मधेसी मूलका दाजुभाइहरू हुन्छ, बरु उहाँहरूलाई बिहारतिर बन्ने, उत्तर प्रदेशतिर बन्ने झन्डै एउटा तल्लो स्तरका भोजपुरी सिनेमाले मनोरञ्जन गराइरहेको अवस्था छ. र हामीले त्यो भूगोललाई समग्र रूपमा भुलेर एकपक्षीय रूपमा सिनेमाहरू निर्माण गरिरहेका छौँ. त्यसले हाम्रा सिनेमाहरू बहुपक्षीय हुनु पर्यो अब, र ती ठाउँमा पनि चलचित्रका कार्यक्रम जानु पर्यो भनेर हामीले कार्यक्रमहरू राखेका छौँ. जस्तो अस्ति भर्खर हामीले निजगढमा चलचित्र सम्बन्धी कार्यक्रम गऱ्यौँ, अब जनकपुरमा गर्दैछौँ, राजविराजमा गर्दैछौँ. मतलब त्यतातिर पनि हामी चलचित्र कर्मीलाई अभियानका रूपमा जानु पर्यो पूर्व पश्चिममा, ताकि तराई, प्रदेश, मधेस र पहाड, र माथि पहाडतिरको कुरा गर्दाखेरि माथिल्लो बेल्टमा तपाईँको सिनेमा घरहरूको अभाव छ, जहाँ सिनेमा घरहरू छैनन्, सिनेमा हेर्न चाहने दर्शकहरूले युट्युब अथवा अरू हामी डिजिटल प्लेटफर्म कति ठाउँमा इन्टरनेट पनि नहुन सक्छ, होइन, त्यस्तो निर्भर हुनुपर्ने थियो. त्यसले गर्दा हामीले मैले अघि पनि भने डोमेस्टिक रूपमा पनि हामीले हाम्रो पहिचानलाई, हाम्रो उपस्थितिलाई चाहिँ अलि बलियो बनाउनु पर्ने जरुरी छ. त्यो अभियान त एउटा भयो सिनेमा साक्षरताको कार्यक्रम, यसलाई स्कुल र कलेज लेभलदेखि नै एउटा बौद्धिक बहसको विषय बनाएर पनि ल्याउनु सक्छ, किनभने यसले एउटा सिनेमा संस्कृतिको विकास गर्छ र एउटा चलचित्र कर्मीमा पनि एउटा राम्रो चलचित्र बनाउने चुनौती थपिदिन्छ, होइन. र अर्कोतर्फ दक्ष जनशक्ति जो इन्टरनेसनल स्ट्यान्डर्डको हुनुपर्छ, हामीले काम मैले क्यामेरा चलाउन जाने, क्यामेरा अपरेटिङ गर्न जाने, खिच्न जाने, अब आजभोलि प्रविधिले कलरदेखि हरेक कुराहरू अटो पनि गरिदिन्छ, होइन, अब त्यो चिज चाहिँ उन्नत प्रयोग मानिँदैन, त्यो चिज चाहिँ एउटा काम चलाउ मानिन्छ. त्यसले गर्दाखेरि प्रविधिको उन्नत प्रयोग गर्न सक्नु पर्यो, जो अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेसनल फिल्म मेकरहरूले गरेर आफ्ना सिनेमाहरूलाई जुन वर्ल्ड वाइड एउटा वाहवाहीको विषय बनाएका छन्, हामीले पनि त्यो प्रयासतिर अगाडि बढ्नु पर्यो. र हाम्रा मौलिक यथार्थपरक हाम्रा हामीले जुन स्टोरीको एउटा फर्म्याट छ, त्यो फर्म्याटलाई अङ्ग्रेजी सिनेमा अथवा कोरियन सिनेमा अथवा इन्डियन सिनेमाको प्रभावबाट मुक्त गरेर हाम्रो आफ्नो मौलिकताभित्रको कथा निर्माणको शैली पनि स्थापित गरियो भने मात्रै हाम्रो अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो बेग्लै उपस्थिति रहन्छ र हाम्रो पहिचान पनि देखिन्छ. नत्र भने सिमिलर अङ्ग्रेजी सिनेमा अथवा सिमिलर हिन्दी सिनेमाको उसले जाने हो भने हामी त त्यहाँ त कहाँ हराउँछौँ, किनभने तिनीहरू त यदि उनीहरूले त आज इन्डियन सिनेमाले र हलिउडको सिनेमाले त आज इन्टरनेसनल वर्चस्व यति कायम गरेको छ दुनियाँमा, होइन, त्यहाँभित्र हामीले त्यही फर्मेटका सिनेमा बनाएर लगेर हाम्रो पहिचान स्थापित हुँदैन. त्यसले गर्दा मौलिक कथामा सिनेमा बनून् भन्ने उद्देश्य चलचित्र विकास बोर्डको.
हजुर, त आदरणीय श्रोताहरू, अन्तर सम्वादको आजको बिहानीमा हामी नेपाली चलचित्रका विषयमा कुराकानी गरिरहेका छौँ. हामीसँग हुनुहुन्छ चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष एवं सुपरिचित चलचित्र निर्देशक दयाराम दाहाल, अलिकति समय बाँकी छ दयारामजी, जस्तो अब एकातर्फ नेपाललाई पनि एउटा चलचित्र छायांकनको स्पट बनाउने त्यही सिलसिलामा यस्तो यो जटिल अवस्थामा पनि हालसालै भारतीय कलाकारहरूले नेपालमा आएर सुटिङहरू गरे, केही पश्चिमा देशहरूको प्रोजेक्टहरू नेपालमा छायांकन पनि भइरहेको छ, एकातिर यो छायांकनको लागि नेपाललाई प्रवर्धन गर्ने भन्ने विषय पनि अर्को एउटा महत्वपूर्ण पाटो जस्तो लाग्छ, के गर्न सकिन्छ यसतर्फ?
होइन, हामीले चलचित्र विकास बोर्ड मार्फत सुटिङ डेस्टिनेसन नेपाल भनेर फिल्मिङ इन नेपाल भन्ने कार्यक्रम नै सञ्चालन गरिरहेका छौँ, जस अन्तर्गत नेपालका अहिले तत्काल पहिलो चरणमा 63 डेस्टिनेसनहरू जुन चाहिँ एकदम उत्कृष्ट डेस्टिनेसनहरू छन् त्यसको विषयमा एकदम उत्कृष्ट बुकलेट पनि बनाएर इन्टरनेसनल प्लेटफर्ममा पठाएका छौँ, त्यहाँका कुटनीतिक नियोगहरूमा पनि पठाएका छौँ, इन्टरनेसनल फिल्म जस्तो इन्डियन सिनेमा मेकरहरूलाई, हलिउडका सिनेमा मेकरहरूलाई, युरोपियन फिल्म मेकरहरूलाई, चाइनिज फिल्म मेकरहरूलाई, जापानिज फिल्म मेकरहरूलाई पनि पठाएका छौँ फिल्मिङ इन नेपाल भन्ने एउटा बुक, र चलचित्र विकास बोर्डको www.film.gov.nepal भन्नेमा पनि यो वेबसाइट मार्फत पनि हामीले त्यसलाई पब्लिस गरेका छौँ र यसलाई विभिन्न स्तरबाट प्रचार प्रसार गरिरहेका छौँ। नेपालमा छायाङ्कन गर्न आउनुहोस्, यी उत्कृष्ट गन्तव्यहरूमा यसरी पुग्न सकिन्छ, त्यहाँ बस्ने व्यवस्था यस्तो छ, त्यहाँ ट्राभलिङको व्यवस्था यस्तो छ, त्यहाँका सम्पूर्ण एकोमोडेसनदेखि लिएर त्यहाँको भौगोलिक बनावट यस्तो छ, टेम्परेचर मौसमको अवस्था यस्तो छ, होइन, र यहाँका दृश्यहरू यस्ता यस्ता छन् भनेर फोटोहरू पनि सहित होइन ती डेस्टिनेसनहरूको बारेमा फिल्मिङ इन नेपाल भन्ने कार्यक्रमलाई प्रचारात्मक रूपमा अगाडि बढाएका छौँ। त्यसको बुक पनि पब्लिस गरेर ठाउँ ठाउँमा देश विदेशमा पुर्याइरहेका छौँ र मलाई लाग्छ हामीले विदेशी सिनेमा आउँदा हामीलाई आर्थिक रूपमा पनि केही न केही फाइदा हुनुका साथसाथै ती विदेशी प्राविधिकहरू, ती फिल्म विदेशी फिल्म मेकरहरूबाट हामीले कुनै न कुनै प्राविधिक कुराहरू र क्रिएटिभ कुराहरू सिक्ने अवसर पनि पाउँछन् हाम्रा फिल्म मेकरहरूले, र त्यसले गर्दा यसलाई अभियानको रूपमा सिनेमा पर्यटनसँग जोडेर लैजानुपर्छ भनेर हामीले त्यो अभियान पनि सँगसँगै सुरु गरिरहेका छौँ र त्यसलाई यो अभियानले धेरै प्रभाव पनि पारेको मलाई लागेको छ। विभिन्न ठाउँका मान्छेहरूले यसमा सोधखोज गरिरहेका छन्, कतिपय मान्छेहरू डकुमेन्ट्रीको माध्यमबाट आइरहेका छन्, कतिपय मान्छे फिल्मको माध्यमबाट आइरहेका छन्, होइन, र अब यो अभियानलाई एउटा अभियानकै रूपमा एउटा उत्सवकै रूपमा लैजाने हाम्रो टार्गेट थियो। हामीलाई कोरोनाले गर्दा मैले भनिहालेँ हामी सम्बन्धित डेस्टिनेसनहरूमा जान सकिरहेका छैनौँ। मलाई लाग्छ यो कोरोनाको थर्ड वेभ शान्त भयो भने त्यसपछिका वेभहरूले त्यति प्रभाव नपार्ला भन्ने पनि आशा गरेका छु मैले। त्यसपछि हामीले विभिन्न कुटनीतिक नियोग मार्फत विभिन्न ठाउँमा एउटा उत्सव जसरी सुटिङ डेस्टिनेसन नेपाल भन्ने, फिल्मिङ इन नेपाल भन्ने कार्यक्रमलाई चाहिँ प्रचारात्मक रूपमा विभिन्न कुटनीतिक नियम हाम्रा एम्बेसीहरू मार्फत, हाम्रा सांस्कृतिक प्लेटफर्महरू मार्फत चाहिँ अगाडि लैजानुपर्छ। हामीले अहिले चलचित्र विकास बोर्ड मार्फत विभिन्न अभियान अन्तर्गत लगिरहेका छौँ, तर यसको अब व्यापकता गर्नु जरुरी छ, जसले पर्यटन प्रवर्धनमा पनि सघाउ पुर्याउँछ, नेपालको एउटा आर्थिक उसमा पनि सघाउ पुर्याउँछ, अर्थतन्त्रलाई पनि सघाउ पुर्याउँछ, र हाम्रा फिल्म कर्मीहरूलाई पनि प्रविधि, उन्नत प्रविधि कसरी प्रयोग गर्ने, कसरी क्रिएटिभ काम गर्छन्, इन्टरनेसनल ठुल्ठुला फिल्म मेकरहरूले चाहिँ जसले अन्तर्राष्ट्रिय प्रभाव बनाएका छन् उनीहरूको काम गर्ने शैली कस्तो छ भनेर सिक्ने एउटा अवसर पनि हामीलाई प्राप्त हुन्छ भन्ने हिसाबले नै यो फिल्मिङ इन नेपाल कार्यक्रमलाई चाहिँ छायाङ्कनका लागि नेपाल भनेर हामीले कार्यक्रमलाई एउटा अभियानको रूपमा सञ्चालन गरिरहेका छौँ र यसलाई अब इन्टरनेसनल प्लेटफर्ममा विभिन्न डेस्टिनेसनमा जाने हाम्रो कार्यक्रम थियो, तर अब यो कोभिडले गर्दाखेरि हामी त्यहाँ पुग्न सकिरहेका छैनौँ, तर हामीले त्यहाँ गइरहेका मान्छेहरू विभिन्न माध्यमबाट यो बुकलाई डिजिटल माध्यमबाट र बुकै मार्फतबाट पनि पठाइरहेका छौँ होइन, मलाई लाग्छ यसको प्रभाव राम्रो छ र बढ्दै पनि जान्छ अगाडि भन्ने लाग्छ। एउटा अर्थतन्त्रलाई मजबुत बनाउन पनि यसले ठुलो भूमिका खेल्न सक्छ, हाम्रा पर्यटन प्रवर्धनमा पनि ठुलो भूमिका खेल्न सक्छ,
जरुर
सिनेमा र पर्यटनलाई सँगसँगै लिएर जान सकिन्छ।
समय यति नै रह्यो दयारामजी, अन्य विषयहरू पनि सान्दर्भिक विषयहरू केही छुटे हामीले सबैलाई समेट्न सकेनौँ, विशेष गरी कोविड पछि अब सिनेमा हलहरू कसरी खुल्लान्, होइन, कसरी यो प्रोटोकलहरू मेन्टेन गरेर यो उद्योगलाई ट्र्याकमा ल्याउन सकिन्छ, यी यावत सवालहरू बाँकी नै छन्। फेरि पनि हामी संवादको क्रमलाई अगाडि बढाउनेछौँ, यहाँको सत्प्रयास अगाडि बढ्न सकोस् यही शुभेच्छाका साथ यहाँलाई धेरै धन्यवाद छ आजलाई।
तपाईँलाई पनि धेरै धेरै धन्यवाद। मैले चलचित्र विकास बोर्डबाट भइरहेका केही गतिविधिका बारेमा रेडियो नेपाल मार्फत आम श्रोताहरू समक्ष केही कुरा राख्ने मौका प्राप्त गरे, त्यसको लागि रेडियो नेपाल लगायत तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु। धन्यवाद।
हस्, धन्यवाद। त आदरणीय श्रोताहरू, अन्तरसंवादको निर्धारित समय सकियो। हामी नेपाली चलचित्रको सन्दर्भलाई जोडेर चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहालसँग कुराकानी गरिरहेका थियौं। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।